जाने मसाइल तो उलमा से पूछे, ये हुक्मे मुबीन है, हमको रब से मिला है। चलो पूछ कैसे जिए जिंदगी को, चलो पूछ ले को, किसमें रब की रजा है, रब की रजा है।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدرسن کے ناظرین پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں اللہ رب العالمین ہم سب کو دین متین کے احکامات سیکھ کر سمجھ کر اور اس پر درست طریقے سے عمل کرنے کی توفیق عطا فرمائے ابتداءً درود پاک کی فضیلت ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان معظم عالی شان ہے اول الناس بی یوم القیامہ اکثرہم علیہ الصلاۃ قیامت کے دن میرے سب سے زیادہ نزدیک قریب ترین وہ شخص ہوگا جو مجھ پر کثرت سے درود پڑھنے والا ہو اللہ رب العالمین کثرت کے ساتھ درود پاک ہم سب کو پڑھنے کی توفیق عطا فرمائے ربیع الاول شریف کا مبارک مہینہ ہے ربیع النور شریف میں بطور خاص ایک مخصوص تعداد میں اپنا ہدف بنا کر کہ کثرت کے ساتھ درود پاک پڑھنا ہے اور اس میں بھی میں مشورتاً یہی عرض کروں گا کہ عام معمولات سے قدر زیادہ اور ایک وقت طے کر کے متعین کر کے آپ اس میں درود پاک پڑھیں گے تو انشاءاللہ آپ کو بہت اس کی برکتیں نصیب ہوگی اللہ مجھے آپ کو عمل کی توفیق عطا فرمائے صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاة و سلام علیکا یا سیدی یا رسول اللہ وعلی آلکا و اصحابکا یا سیدی یا حبیب اللہ ہم اپنے سوالات کی طرف بڑھتے ہیں اور آج کے ہمارے مہمان ہیں قبلہ مفتی جمیل صاحب آپ کو خوش آمدید کہتے ہیں مزاج گرامی کیسے ہیں بہتر ہیں ربیع الاول شریف کا مہینہ شروع ہوتا ہے تو ظاہر اس کی ایک تیاریاں کرتے ہیں بڑے عشاقان رسول ایک محبتوں کے ساتھ عقیدتوں کے ساتھ اور ایسی عقیدتیں جس کا اظہار بھی ہوتا ہے وہ مکانات کی سجاوٹ ہو چراغہ کی صورت ہو یا جھنڈے لہرانے کی صورت ہو یہاں جہاں خوشی کے یہ انداز اپنائے جاتے ہیں وہاں کچھ ایسے بھی افراد یا کچھ شیطانی وسوسے لوگ پھیلاتے ہیں سوشل میڈیا پہ یا دیگر ایس ایم ایس کے ذریعے سے تو کچھ نہ کچھ یہ سوال تو لازمی آتا ہی آتا ہے کہ بھائی اس کی جگہ آپ غربا کی امداد کریں یہ عمل کریں کچھ اس کو یہ بھی کہہ دیتے ہیں کہ یہ اتنی لائٹیں یا چراغاں یہ اسراف میں داخل ہو گیا تو آپ کیا کہتے ہیں اس طور پر کہ یہ چراغاں کرنا لائٹیں کرنا یا یہ خرچ کیا کسی طرح یہ کوئی اسراف کے زمرے میں آئے گا؟
بسم اللہ الرحمن الرحیم سب سے بنیادی طور پر تو ہمیں اس بات کو ذہن نشین کر لینا چاہیے کہ جو تفاسیر میں یہ قاعدہ لکھا ہے لا خیر فی الاسراف کہ ضائع کرنے میں اسراف کرنے میں کوئی خیر و بھلائی نہیں ہے
ٹھیک ہے
اور ساتھ ہی ساتھ یہ بھی ہے ولا اسراف فی الخیر
ٹھیک
کہ جب کوئی بھلائی کا کام کیا جا رہا ہو نیکی کا کام کیا جا رہا ہو تو اس میں جو مال خرچ ہو رہا ہوتا ہے تو اس کا اسراف سے کوئی تعلق نہیں ہے اس کو مال ضائع کرنا نہیں کہا جاتا تو اصل یہ ہے کہ جب ہمارا جو مال ہے اگر وہ نیک کام میں شریعت کے دائرے میں رہتے ہوئے دینی مصلحت کے پیش نظر صرف ہو رہا ہے خرچ ہو رہا ہے تو اس میں کسی قسم کا اسراف کا یا مال کے ضائع کرنے کا پہلو نہیں ہوا کرتا احیاء العلوم میں ایک بہت ہی پیارا واقعہ امام غزالی رحمۃ اللہ علیہ نے اسی ضمن میں کہ لا اسراف فی الخیر خیر کے کاموں میں کسی قسم کا کوئی اسراف نہیں ہوتا مال کو ضائع کرنا برباد کرنا نہیں کہا جاتا تو ایک واقعہ امام غزالی رحمۃ اللہ علیہ نے احیاء العلوم میں نقل فرمایا ہے کہ ایک بزرگ حضرت سید ابو علی रूद बारी रहमतुल्लाह अलैह से नकल किया कि एक नेक आदमी ने एक मजलिस से जिक्र शरीफ का एहतिमाम किया और उसमें 1000 शमे रोशन की, यानी जिसको कहते हैं चराग जलाना, वो उसने शमा रोशन की, चराग जलाए 1000। अब एक शख्स वो जाहिर बीन था, वो कहने लगा कि उसके दिल में एक ख्याल आया कि इतना माल जाया करने, इतना तेल, इतनी चीजें इसमें इसराफ हो रहा है, तो वो वहां से उठकर वापस जाने लगे। तो वो अल्लाह वाले थे, तो उन्होंने उसका हाथ पकड़ा। हाथ पकड़ने के बाद फरमाया कि जो शमा मैंने गैर खुदा के लिए जलाई है उसको बुझा दो।
क्या बात है, क्या बात।
अब वो जो शख्स था, वो और दीगर लोगों ने भी उस उन शमाओं को बुझाना शुरू किया।
अच्छा,
लाख कोशिशें की कि किसी तरह वो चराग बुझ जाए। जो 1000 चराग जलाए गए हैं, एक शमा भी ना बुझी।
अच्छा,
तो यानी ये एक मुबाहला कि जो गैर खुदा के लिए अगर मैंने किया है तो बुझा दो। अब चराग बुझाने में, दूसरे लफ्जों में ये कहें कि मोमबत्ती बुझाने में
कितना टाइम लगता है या कितनी मेहनत या कोशिश।
फूंक मारते हैं, आग गुल हो जाती है, खत्म हो जाती है। लेकिन चूंकि वो अल्लाह के लिए जलाई गई थी, जिक्र खुदाबंदी, जिक्र रसूल, इस महफिल का एहतिमाम के लिए उनको रोशन किया गया था और उनकी नीयत साफ थी कि जब अल्लाह तबारक व तआला के महबूब का जिक्र होता है, मलाइका उस मकाम पे आ जाते हैं, बड़ी बाबरकत मौका और जगह होती है और रहमतें नाजिल हो रही हैं, तो उस मकाम का अदब व एहतराम मजीद बढ़ाने के लिए अगर चरागा किया जाता है तो इसमें किसी किस्म का कोई बुराई का या इसराफ या माल के जया का कोई ताल्लुक नहीं है। तो अब जो चीज अल्लाह ताला के लिए, उसकी रिजा के हुसूल के लिए की जा रही है, तो उसमें अगर कोई माल खर्च होता है तो उसको ये समझना कि ये इसराफ है, माल का जिया है, तो ये शैतानी वसवसा है। हमें अपनी नियतों पे हर आदमी खुद गौर कर सकता है कि मेरी नियत इस वक्त क्या है। दूसरे की नियत पर कोई भी शख्स आगाह नहीं हो सकता और उसकी नियत के हवाले से कोई हुक्म नहीं लगा सकता। तो एक मुसलमान ने अगर चरागा किया है और प्यारे आका सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम की तशरीफ आवरी के वक्त उसकी ताजीम, उसकी याद में अगर कोई चरागा करता है, तो ये एहतिमाम करना उसका प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम से मोहब्बत की एक अलामत है।
ठीक है,
और हम देखते हैं कि हमारे घरों में किसी भी तरह खुशियों का कोई मौका आता है, शादी ब्याह का मौका हो, बच्चे की सालगिरह का मौका हो, कोई भी ऐसे मौके, उसमें हम देखते हैं कि हमारे यहाँ का अंदाज यह है कि लाइटिंग कर ली जाती है, बच्चे की शादी हो रही है, बच्ची की शादी हो रही है, तो कुछ दिन पहले से ही उस घर के बाहर चरागाह की सूरत बनाई जाती है और रोशनियों का एहतमाम किया जाता है। तो ये अब हमारे जमाने में किसी भी चीज को सेलिब्रेट करने के लिए उसमें खुशी का एहतमाम और उसको मनाने का ये अंदाज भी आ चुका है और उर्फ में अंदाज है। तो जो चीज उर्फ के मुताबिक है और शरीयत के खिलाफ वर्जी नहीं हो रही, तो उसके मुताबिक चरागा करना बिलाशुबा जायज है। नबी करीम रऊफ रहीम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम की जब विलादत बा सआदत हुई तो उस मौके पर हजरत अबुल आस की वालदा बयान करती हैं कि सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम की विलादत का वक्त जब करीब आ गया तो सितारे आसमान से जमीन की तरफ इतने करीब आ गए कि डर लगने लगा कहीं हम पे गिर ना जाए।
अल्लाह,
तो यानी अब सितारे कितने छोटे छोटे दूर दिखाई देते हैं, तो सितारे बड़े यानी करीब करीब आने लगे और उनका हुजूम बड़ा जाहिर होने लगा, तो डर था कि कहीं हम पे गिर ना जाए। कि जब सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम की विलादत बा सआदत हो गई तो एक नूर ऐसा जाहिर हुआ कि जिस नूर की वजह से हम जिस घर में थे तो वो कमरा भी रोशन हो गया और इस तरह जहां पर भी नजर जाती थी वो जगह रोशन हो जाती थी।
हत्ता
के हजरत सय्यदतुना आमिना रदियल्लाहु तआला अन्हा सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की वालिदा माजदा, उनका खुद का बयान है कि जब सरकार की विलादत हो गई तो उसके बाद एक नूर ऐसा जाहिर हुआ कि जिससे हजरत सय्यदतुना आमना अपने घर से شام کے محلات کو دیکھ رہے ہیں. اب شام کتنی دور, ملک شام
جی,
وہ مکہ مکرمہ کہاں ہے, درمیان میں کتنا فاصلہ ہے. حضور جب تشریف لائے تو اتنا عالم نورانی ہو چکا تھا کہ شام کے محلات بھی مکہ مکرمہ سے نظر آئے. حضرت سیدتنا آمنہ رضی اللہ تعالیٰ عنہ نے دیکھا. تو اب اس سے یہ, ان روایات سے یہ معلوم ہوتا ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی تشریف آوری کے وقت قدرت نے یوں ایک روشنی کا اہتمام فرمایا کہ جہاں نظر جاتی ہے وہاں نور ہی نور دکھائی دے رہا ہے, آسمان کے ستارے قریب زمین کی طرف آ جاتے ہیں, تو گویا ایک چراغاں والی صورت ہے
جی.
تو ہم یہ دیکھتے ہیں کہ ولادت رسول کا موقع وہ ایک چراغاں کی صورت تھی.
ٹھیک ہے,
تو اب نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم تو تشریف لا چکے.
صحیح,
حضور اکرم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم ہر 12 ربیع الاول کو حضور کی ولادت کا تذکرہ ہوتا ہے.
ٹھیک ہے,
حضور کی ولادت کا تذکرہ ہوتا ہے. ولادت تو سرکاری دو عالم صلی اللہ تعالیٰ علیہ وسلم کی ہو چکی ہے, اور کسی بھی معظم دینی کے دنیا میں تشریف لانے کا اگر معاملہ ہو تو یہ اللہ تبارک و تعالیٰ کی بہت بڑی نعمت ہے. تو اس دن کا ادب احترام اور اس کی یاد اگر دیکھا جائے تو قرآن و سنت سے اللہ تبارک و تعالیٰ کی نعمتوں والے دنوں کو منانا اور ان کے تذکرے کرنا یہ قرآن و سنت سے ثابت ہے. تو چراغہ بھی اگر کیا جاتا ہے تو کسی بھی مسلمان کی نیت پر ہم حکم نہیں لگا سکتے کہ یہ بلا وجہ اسراف کر رہا ہے یا دکھاوا کر رہا ہے یا یہ اپنا گھر بہت زیادہ اس نے روشن کر کے دوسرے کی لائٹنگ جو کم ہے تو اس پہ یہ فخر کر رہا ہے اور غرور کر رہا ہے. تو یہ حکم لگانا ہے کسی کے دل پر, اور کسی بھی مسلمان کے لیے اس بات کی اجازت نہیں ہے کہ وہ کسی دوسرے مسلمان کی نیت پر بدگمانی کرے.
صحیح,
یہ خود گناہگار ہوگا. بالفرض اگر کسی کی نیت جیسی بھی تھی,
صحیح,
اس کی نیت کا معاملہ اس کے ساتھ ہے, لکل نمر امان آوا, لیکن ہمیں حکم یہ ہے کہ مسلمانوں کے ساتھ حسن گمان رکھیں. تو یہ موقع ایسا ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی تشریف آوری سے نسبت رکھنے والا جو دن ہے 12 ربیع الاول, تو اس دن مسلمان الحمدللہ سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وسلم کی دنیا میں تشریف آوری کا جو اللہ تعالیٰ کی طرف سے ہم پر احسان ہوا اس احسان کو یاد کرتے ہیں, اور اس احسان کو یاد کرنے کے ساتھ ساتھ اپنی قسمت پہ گویا یعنی پھول رہے ہوتے ہیں کہ اللہ تعالیٰ نے ہمیں کتنے پیارے نبی جو تمام نبیوں کے سردار ہیں ان کی امت میں پیدا فرمایا, ان کی امت ہونے کا شرف عطا فرمایا. خود قرآن پاک میں اللہ تعالیٰ ارشاد فرماتا ہے, لقد من اللہ علی المؤمنین اذ بعث فیہم رسولا من انفسہم, اللہ تعالیٰ کا احسان ہوا بے شک مومنین پر کہ اللہ تعالیٰ نے انہی میں سے ایک رسول ان میں مبعوث فرمایا. تو اللہ تبارک و تعالیٰ جب حضور کی تشریف آوری کو, حضور کے بھیجے جانے کو احسان فرما رہا ہے اور اس کو جتلا رہا ہے, تو الحمدللہ ہم مسلمان ہیں اور اللہ تبارک و تعالیٰ کی نعمتوں کی ناشکری نہیں کرتے, ہم اللہ تبارک و تعالیٰ کی نعمتوں کو تسلیم کرتے ہیں. اور سب سے بڑی نعمت حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی ذات ہے. تو الحمدللہ چراغہ کریں, اپنے گھر کو روشن کریں, اپنے در و دیوار کو روشن کریں, گلی محلوں کو روشن کریں, لیکن ساتھ ہی ساتھ سرکار دو عالم صلی اللہ علیہ وسلم کی سنتوں کے انوار سے اپنے کردار کو بھی روشن کریں, اپنے سینوں کو بھی روشن کریں, اور عشق رسول کی شمع اپنے دل میں جلا لیں. انشاءاللہ تنہائی میں بھی ہوں گے تو محفل جمی رہے گی.
ماشاءاللہ ماشاءاللہ, بہت ہی خوبصورت انداز میں یہ ہمیں جو چراغا کرنا اور اس انداز سے اس نعمت کا چرچا کرنا یہ بیان فرمایا گیا ہے. اور رب عز و جل قرآن میں بھی فرماتا ہے, قل بفضل اللہ وبرحمته فبذلك فليفرحوا هو خير مما يجمعون. اے محبوبہ فرما دو کہ اللہ کے فضل اور اس کی رحمت پر چاہیے کہ وہ خوشی کرے, اور یہ اس سے بہتر ہے جو وہ جمع کرتے ہیں. یعنی اس میں خرچ کرنا بھی جمیل صاحب کے جو اللہ کی راہ میں اس انداز سے میلاد شریف کی خوشی میں جو خرچ بھی کرتا ہے اس طور پر, اس نعمت کے چرچا کرنے کے طور پر, تو یہ بھی خرچ کرنا بھی اس کے لیے ثواب کا کام.
یہ محبت رسول میں خرچ کر رہا ہے
ماشاءاللہ.
सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम की बारगाह में इसाले सवाब के नजराने पेश कर रहा है, अगर ये किसी मुसलमान को सदका दे रहा है, उसकी मदद कर रहा है, इसी तरह सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के दुनिया में तशरीफ आवरी पर खुश हो रहा है,
ठीक है,
तो ये अल्हम्दुलिल्लाह सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम का तशरीफ लाना ये तो हम इंसानियत के लिए बड़ा, इसमें अल्लाह ताला का बहुत बड़ा एहसान है कि अगर हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम तशरीफ ना लाते तो मामला कहाँ था, कुफ्र व शिर्क की कैसी आंधियां चल रही थी, घर घर में बुत परस्ती शिर्क कुफर ये होता चला गया था, तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के तशरीफ लाने का नतीजा क्या हुआ कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का जो वस्फ है युअल्लिमुहुमुल किताबा वल हिक्मा, कि हुजूर ने किताब की तालीम दी, हिकमत वाली बातें इरशाद फरमाई, अहादीस की सूरत में वो हिकमत वाली बातें हमारे सामने हैं, वइन कानू मिन क़ब्लु लफी ज़लालिम मुबीन,
जी
जबकि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के आने से पहले क्या हालात थे, अल्लाह ताला ने फरमा दिया कि ये खुली गुमराही में थे,
खुली गुमराही में।
सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला का एहसान है, अल्लाह की नेमत है, अल्लाह की रहमत है, उसका फजल है, और इस नेमत इस फजल का जितना हम चर्चा करेंगे तो इंशाअल्लाह हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की तो हर आने वाली घड़ी उनके लिए फजीलत का बाइस है, तो जो उनका तस्किरा करेगा, तस्किरा करना, तस्किरा करने वाले की आखिरत बेहतर बनाने का सबब बनेगा।
माशाल्लाह, आला हज़रत फरमाते हैं ना कसरत से याद करने के हवाले से, गैज में जल जाएं बेदीनों के दिल, या रसूल अल्लाह की कसरत कीजिए, आका सल्लल्लाहु अलैहि वसल्लम को कसरत के साथ याद करें, और ये जो अंदाज अपनाए जाते हैं ये भी उनकी याद में है, उनकी मोहब्बतों में है। लेकिन साथ मदनी चैनल के नाज़रीन, इस चीज़ को बिल्कुल हमें अपने पल्ले से बांध लेना चाहिए, और संजीदगी के साथ जो भी खुशी हो, मिलाद की सूरत हो, जुलूस मिलाद का अंदाज हो, सब मामलात होने शरीयत मुताहरा के दायरा कार के मुताबिक चाहिए, सवाब का वो काम और सवाब का अंदाज ही इख्तियार उसमें करना चाहिए, यानी करें सवाब वाले काम या नेकी वाले काम, और वो बीच में कुछ ऐसे गुनाह के अमल दाखिल कर लें तो फिर बिल्कुल भी वो हरगिज दुरुस्त नहीं होगा। किबला शेख तरीकत अमीर अहले सुन्नत दामत बरकातहू मुरालिया, जितना आप इस चीज पर वाज़े तौर पर कलाम फरमाते हैं और आपने उम्मत की तरबियत फरमाई इस अंदाज से, चरागा भी करनी है अपने पैसों से करें, बिल अदायगी करने के साथ चरागा करें, हरगिज गलत अंदाज अपनाते हुए, चोरी की बिजली इस्तेमाल करते हुए या दूसरे कोई और गलत अंदाज इख्तियार करते हुए, हरगिज इसकी इजाजत नहीं दी जाती। तो साथ साथ दीन की तालीम और तरबियत भी फरमाई जा रही है और खुशी करने के अंदाज भी बताए जा रहे हैं। बिला ताखीर बढ़ते हैं आपकी कॉल की तरफ, देखते हैं नाज़रीन क्या पूछना चाहते हैं।
आपका सिलसिला मरहबा मुफ्ती साहब, से मेरा सवाल है, महफिल मिलाद के दौरान मिलने वाला नजराना वो इस्तेमाल कर सकते हैं घर में?
ठीक है जी, मजीद
जी। मेरा नाम तलहा है, मेरा ये सवाल है कि मिलाद किस तरह मनाया जाए?
मिलाद किस तरह मनाया जाए, ये बहुत बहुत प्यारा सवाल किया है, एक आम आवाम की तर्जुमानी की है जमीन साहब। एक तो वो हुआ कि बहुत ज़्यादा कोई एहतमाम है, अजीम व शान महफिल है, एक तो ये अंदाज है। बस वक्त ये भी होता है कि हर आदमी की इतनी ताकत इस्तेहतात नहीं है, तो मिलाद किसे कहेंगे कि किस महफिल को मिलाद की तारीफ में आया, और कोई अगर घर पे थोड़ा सा ही इंतज़ाम किसी के पास है, घर की फैमिली के अफराद ही वो बैठ के मिलाद, क्या मुमकिन है ऐसा?
मिलाद शरीफ मनाना इसका मतलब यह है कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के तशरीफ आवरी का जिक्र करना, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के महासिन, हुजूर के फजाइल कमालात, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के अपनी उम्मत से प्यार मोहब्बत, हुजूर की सीरत सुन्नत का बयान करना, तो मिलाद शरीफ के अगर हम इज्तिमात में देखते हैं तो यही बातें हो रही होती हैं।
बिल्कुल,
वो नसर की सूरत में कोई मुबल्लिग, कोई मुकर्रर, कोई आलिम दीन बयान फरमा रहे होते हैं, तो कभी नज़म की सूरत में बहुत प्यारी आवाज में नातखा हजरात जिक्र रसूल कर रहे होते हैं। तो अब ये है, हर मुसलमान नातखा है,
ठीक है,
आवाज अगर नातखानों जैसी ना भी हो, رسول اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے اوصاف حسنہ کا بیان تو ہر مسلمان کرتا ہے، ٹھیک ہے؟ اگر کسی جگہ ایسا ہو کہ باقاعدہ جیسے محافل دیکھیں، اب دلی دل میں تھوڑا سا ایک آدمی فیل کر رہا ہے کہ میرے پاس تو اتنا اہتمام بھی نہیں ہے کہ میں اتنی بڑی محفل کروں،
ٹھیک ہے؟
نہ گھر اتنا بڑا ہے کہ اس میں اتنے سارے افراد آئیں، یا وہ ایسی جگہ رہتا ہے کہ جہاں قریب قریب میں مسلمان نہیں بستے، اور اب وہ کہاں سے اپنے گھر میں محفل کریں اور کس طرح مسلمانوں کو جمع کریں؟ تو دیکھیں، سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم کا ذکر خیر چاہے آپ 100 آدمیوں میں کریں، چاہے 10 آدمیوں میں کریں، اور کوئی نہیں ملتا، آپ کے اپنے گھر کے فیملی ممبرز ہیں، آپ ان کو جمع کریں، آپ کو نعت شریف تو آتی ہوگی، جو بھی اشعار آپ کو نعت کے آتے ہیں، سب سے اولا و اعلیٰ ہمارا نبی، سب سے بالا و اعلیٰ ہمارا نبی، اس طرح سرکار دو عالم صلی اللہ علیہ وسلم کے معجزات میں کوئی معجزہ تو آپ کو معلوم ہوگا، حضور اکرم صلی اللہ علیہ وسلم کی سنتیں جتنی آپ کو معلوم ہیں مستند ذرائع سے ان کا بیان کریں۔
اور ماشاءاللہ ہمارے یہاں مکتبۃ المدینہ سے آداب و سنن کی کتاب بھی موجود ہے، چھوٹے چھوٹے ایسے رسائل کے جنس کے اندر نبی پاک صلی اللہ علیہ وسلم کے ایسے خوبصورت واقعات، سیرت کے واقعات۔
اسی طرح دعوت اسلامی کے مکتبۃ المدینہ سے کتب و رسائل آپ پرچیز کر سکتے ہیں، یہ بھی آسانی ہے کہ آپ دعوت اسلامی کی ویب سائٹ پہ جا کے کتب و رسائل کو ڈاؤن لوڈ کر سکتے ہیں، بالخصوص ابھی حالیہ جو ماہنامہ فیضان مدینہ جو 4 سال تقریباً اس کو ہونے کو ہیں، تو بالخصوص ربیع الاول میں جو ماہنامے میں 4 سالوں میں ہر مہینے جو ماہ ربیع الاول میں جو بالخصوص مضامین تھے، ان مضامین کو ایک جگہ جمع کر کے تقریباً 83 مضامین کو جمع کیا گیا، اس کی باقاعدہ پی ڈی ایف فائل بھی دعوت اسلامی کی ویب سائٹ سے آپ ڈاؤن لوڈ کر سکتے ہیں۔ ان میں سے کیونکہ مستند مواد ہو گیا، اب آپ اس میں سے اپنے موبائل میں، آئی پیڈ میں لے کر ان مواد کو سنائیں، اپنے گھر والوں کو سنائیں، تو یہ بھی ایک انداز ہے کہ آپ اپنے گھر میں اس طرح بھی میلاد منا سکتے ہیں۔ تو میلاد منانے کے لیے ہزاروں کا مجمع ضروری نہیں ہے، ہاں جہاں زیادہ لوگ جمع ہوتے ہیں وہاں برکتوں کا نزول زیادہ ہو رہا ہوتا ہے، لیکن اگر کہیں ہزاروں جمع، سینکڑوں جمع نہیں ہو سکتے، آپ اپنے گھر والوں کو لے کر بھی آپ محفل سجا سکتے ہیں۔ بلکہ اعلی حضرت رحمۃ اللہ علیہ کے برادر بھائی جان مولانا حسن رضا خان رحمۃ اللہ علیہ تو کیا ہی خوب ارشاد فرماتے ہیں، ایک عرض کرتے ہیں بارگاہ رسالت میں، دل میں ہو یاد تیری
اور گوشہ
گوشہ تنہائی ہو،
کیا بات ہے،
پھر تو خلوت میں عجب انجمن آرائی ہو،
کیا بات،
یعنی کبھی ایسا بھی ہو جاتا ہے لائف میں کہ کچھ نہیں ہے، بس یہ دیوانہ محبت رسول میں گم ہو جائے اور مدینے کا تصور میں گم ہو جائے، سرکار کی یاد اپنے دل میں بٹھا لے، تو کبھی کبھی یہ تنہائی ایک کسی بھی انجمن پہ بھاری ہوتی ہے، یعنی ہم سب لوگوں کے سامنے بیٹھ کے کر رہے ہیں، حضور کے تذکرے کر رہے ہیں، سن رہے ہیں، کبھی تنہائی کا وہ لمحہ جو ہے نا جس میں آپ کے اور یاد رسول کے درمیان کوئی چیز نہ ہو، وہ جو خصوصی انوار تجلیات جو کیفیت ہوتی ہے، وہ آدمی کے یوں سمجھیں کہ زندگی کے لمحات میں رشک والے لمحات ہوتے ہیں۔ اللہ تعالی ہم سب کو سرکار دو عالم صلی اللہ علیہ وسلم کی محبت میں جینا مرنا نصیب فرمائے۔ تو بہرحال میلاد شریف کے حوالے سے کیسے منانا چاہیے، شریعت کی حدود میں رہتے ہوئے اس کو منانا ہے، کوئی غیر شریک کام نہیں کرنا، عمومی اعتبار سے مختلف مواقع پر جیسے جو ناجائز کام مختلف معاملات میں ہو رہے ہیں، کبھی کبھی اس طرح کے معاملات جلوس میلاد میں بھی دیکھنے کو ملتے ہیں، مثلا خواتین کہیں نہ کہیں سے اس جلوس میلاد میں آ جاتی ہیں، اب ان میں چہرہ کھول کر بالوں کو دوپٹہ نہ ہونے کی صورت میں، تو اختلاط نہ میلاد شریف کے جلوس میں جائز ہے مردوں عورتوں کا، نہ کسی اور گیدرنگ میں جائز ہے، تو اس لیے شرعی ضابطوں کو سامنے رکھنا ہے، شرعی قیودات کے مطابق منانا ہے۔ اور امیر اہل سنت دامت برکاتم العالیہ کا جو رسالہ ہے صبح بہارہ،
جی جی،
اس کے اندر عید میلاد النبی منانے کے حوالے سے شرعی کیا کیا احکام اور کن کن چیزوں کا خیال رکھنا ہے اور کن کن چیزوں سے ہم نے بچنا ہے، تو الحمدللہ امیر اہل سنت دامت برکاتم العالیہ نے اپنے اس رسالے میں تفصیلاً اس کو ذکر کیا ہے، تو یہ رسالہ ضرور ضرور دعوت اسلامی کے مکتبۃ المدینہ سے حاصل فرمائیں۔
جی ٹھیک ہے، مزید سوالات
مفتی صاحب کی بارگاہ میں سوال ہے کہ مسجد کا جو چندہ اکٹھا ہوتا ہے جمعہ والے دن جھولی لگتی ہے یا غلہ باکس کھولا جاتا ہے تو اس میں سے کچھ ایسے نوٹ نکلتے ہیں جو کافی پٹے پرانے ہوتے ہیں جو شاپ وغیرہ والے بھی نہیں لیتے تو ان کے بارے میں کیا حکم ہوگا رہنمائی فرما دیں.
اچھا بھائی نوٹوں کا معاملہ ہے اور اس سے پہلے بھی ایک تھا میلاد شریف کے لیے نذرانہ کا کچھ اس کے اوپر بھی اختصاراً کچھ.
میلاد شریف کی محفل ہے کوئی نعت پڑھ رہا ہے طلب نہیں کرتا
ٹھیک ہے
اس کے سوز بھرے کلام کو سن کر عاشقان رسول جس طرح یہ ذوق پیدا کر رہا ہے تو کسی کا یہ ذوق ہوتا ہے کہ میں اپنا مال راہ خدا میں خرچ کروں اور نعت خواہ حضرات کے بغیر طلب کیے وہ ان کو دے دیتا ہے تو یہ نذرانہ اس کو کہا جاتا ہے. تو اس طرح نذرانہ جو بغیر طلب کیے مل رہا ہے اور اس میں لالچ بھی نہ رکھے پڑھنے والا کہ میں اس لیے جا رہا ہوں کہ مجھے وہاں سے نوٹ ملیں گے اور بغیر طلب یوں مل جاتے ہیں تو اس کو لینے میں شرن کوئی حرج نہیں ہے.
ٹھیک ہے وہاں ایسا کوئی انڈرسٹوڈ والی کیفیت بھی نہیں ہے.
بالکل اکثر عموماً اس طرح بھی ہوتا ہے کہ محفل سجی ہوتی ہے کوئی بھی نعت خواہ گلی محلے کا آ کے نعت پڑھنے لگتا ہے اور لوگ اس پہ نوٹ نچھاور کرنے لگتے ہیں حالانکہ اس کا کوئی طے نہیں تھا کہ میں پیسے لوں گا.
صحیح
یعنی اجرت بھی نہیں لے رہا وہ نعت پڑھنے کی تو اس طرح دینے لینے میں کوئی حرج نہیں.
ٹھیک ہے مسجد کا چندہ ہے نوٹ کچھ ایسے ہی وہ سیدھا ڈال کے ہیں یا اتنے ہیں کہ دکاندار بھی لینے کے لیے تیار نہیں ہے کیا کہتے ہیں؟
یہ سوال ابھی سنا تو اور یہ بھی اس طرف ہونے لگا ذہن جانے لگا کیا کسی کی شادی کے موقع پہ ہم جاتے ہیں تو ہمیں اگر کوئی دعوت دیتا ہے دعوت دینے کے بعد عمومی طور پہ ہمارے یہاں کا جنرل ماحول یہ ہے کہ ہم ایک لفافہ بناتے ہیں شادی کا لفافہ اس کے اندر 500 کا نوٹ 1000 کا نوٹ حسب توفیق کوئی 5000 کا نوٹ بھی ڈالتا ہوگا تو اب جب یہ نوٹ ڈال رہے ہیں اور ساتھ میں نام بھی لکھا ہوتا ہے کہ فلاں کی طرف سے تو بتائیے کیا آپ کے اس طرح کے شادی کے لفافوں میں ایسا نوٹ ہوگا کہ جو نوٹ صاحب خانہ کے پاس جانے کے بعد آپ کی نیک نامی کا باعث بنے؟
صحیح بات
نہیں ہوگا. نہیں اس طرح کا کوئی نوٹ نہیں ہوگا کہ جس نوٹ میں یعنی پھٹا ہوا ہو اس کے بالخصوص وہ نمبر غائب ہوں یا نوٹ
چلنے
کے قابل نہ ہو یا میلا کچیلا نوٹ ہو.
بالکل
تو عمومی طور پہ جب ہم کسی کو لفافے میں نذرانے کے طور پہ یا شادی بیاہ کے موقع پہ ہم جب کسی کو لفافے میں دے رہے ہوتے ہیں تو کوشش کرتے ہیں کہ ہم اپنے جیب کے نوٹوں میں سے اگر 100 کا نوٹ بھی دینا ہے تو وہ کڑک ہو کسی طرح وہ اچھا اور عمدہ ہو. بلکہ شفیق بھائی یہ بھی فطری چیز ہے انسان کی کہ اگر کسی کے پاس 2-3 ہزار روپے ہوں 100, 50, 500 کے نوٹ ہوں تو اگر اس کو دودھ دہی بھی لینی ہے نا تو وہ کڑک نوٹ اپنے پاس رکھے گا یعنی جو نوٹ زیادہ اچھا ہوگا اس کو اپنے پاس رکھے گا اور جو نوٹ زیادہ خراب ہوگا اس کو آگے چلا دے گا. تو اپنے لیے وہ کون سے نوٹ پسند کر رہا ہے جو اچھا ہو اچھی شکل و صورت والا ہو تاکہ جیب میں نکالتے وقت بھی اچھا لگے. تو ہمیں اللہ تبارک و تعالیٰ کی راہ میں خرچ کرنا ہے مسجد میں دینا یہ گویا آپ اللہ تبارک و تعالیٰ کی راہ میں دے رہے ہیں. اب آپ کو شادی بیاہ کے کسی موقع پر دینا ہے تو وہاں آپ سمجھتے ہیں کہ یار ادھر ہماری عزت کا معاملہ ہے ہمیں اچھا دینا چاہیے تو اللہ تعالیٰ کی راہ میں خوش دلی سے دیں. جتنا زیادہ عمدہ اچھا مال دیں گے اللہ تبارک و تعالیٰ کی بارگاہ سے اتنا اجر و ثواب ملے گا. لن تنالوا البر حتى تنفقوا مما تحبون تم ہرگز بھلائی کو نہیں پہنچ سکتے جب تک کہ تم ان چیزوں کو خرچ نہ کرو کہ جو تمہیں زیادہ محبوب
تمہیں زیادہ محبوب.
اللہ تبارک و تعالیٰ کی راہ میں جب خرچ کر رہے ہیں تو گلا سڑا نوٹ نہ ہو کم از کم اتنا تو ہو کہ وہ 50 کا نوٹ 50 روپے کی مالیت تو رکھتا ہو. یہ نہ ہو کہ 50 روپے کا نوٹ تو دے دیا لیکن وہ 50 روپے کے نوٹ کی ویلیو 1 روپے کے برابر بھی نہیں ہے کوئی بھی نہیں لے رہا تو وہ مال ہی نہیں رہا جب اس کی کوئی ویلیو ہی نہیں ہے کوئی اس کو اپنی جیب میں رکھنا بھی پسند نہیں کرے گا. تو اس لیے اللہ تعالیٰ کی راہ میں دیں خوش دلی سے دیں جو آپ دیں گے بلکہ یوں سمجھیں کہ دینے والے کو چاہیے کہ آپ کا اللہ تعالیٰ کی راہ میں دینا یہ آپ کا اللہ تعالیٰ سے محبت کو بتا رہا ہے.
ماشاءاللہ ماشاءاللہ
کہ آپ کو اللہ تعالیٰ سے کیسی محبت ہے کتنی محبت ہے
اور کس طرح کا
کس طرح
انداز آپ کا یہ بتا رہا ہے.
تو جس سے محبت ہوتی ہے ہم چاہتے ہیں کہ وہ ہم سے راضی ہو उसकी पसंद का ख्याल रखा जाता है
माशाल्लाह।
तो अल्लाह तबारक व तआला की राह में अच्छा और उम्दा माल देना चाहिए।
तो ये कमेटी अब क्या करे, वो जो नोट निकले हैं, ये जो मसला था क्या करे?
देखें अब इसमें कमेटी क्या कर सकती है, अब वो नोट जुमे का, एक तो वो होता है ना कि बाज गल्ले होते हैं जिसमें नोट पता नहीं कितने महीने पहले किसी ने डाला था, बारिश की वजह से जाया हो गया, ऐसे भी असबाब हो जाते हैं। लेकिन खासकर जुमे में जो चंदा हो रहा है वो तो एनी टाइम चंदा होता है, उसी टाइम नमाज के बाद उसको काउंटिंग करने के बाद महफूज कर लिया जाता है। तो उस मौके पर अगर किसी ने ऐसा नोट दिया है कि जो चलने के काबिल नहीं है, तो कमेटी पर ये लाजिम नहीं है कि अब वो अपने पल्ले से उतने नोट मस्जिद में डालें।
ठीक है,
ये मस्जिद
यही पूछना
पर लाजिम नहीं है। बाकी अगर कोई अहले कमेटी, आमतौर पर अफसोस तो होगा यार, ये मस्जिद को इस आदमी ने 100 रुपए तो दिए लेकिन ऐसे दिए चलने का काबिल नहीं है, तो हो सकता है ये कमी कोई आदमी अपनी जेब से पूरी कर दे।
माशाल्लाह माशाल्लाह। जी मजीद सवाल की तरफ बढ़ते।
मेरा नाम मोहम्मद फाइक रजा तारी है, आपकी बारगाह में सवाल रेस करना चाहता हूँ कि अगर किसी ने इतने साल हो गए उसे नमाजें ना पढ़ी, अब उसे नमाजें पढ़नी है, वो पिछली सारी नमाजें पढ़नी है और उसे ये भी मालूम नहीं है कि उसने कितनी नमाजें छोड़ी हैं, तो वो क्या करे, क्या सारी नमाजें पढ़े या उसको कोई फिक्र अदा करना पड़ेगा, जवाब इशारा फरमा दीजिए।
ठीक है, मजीद सवाल है।
मुफ्ती साहब से मेरा ये सवाल है कि जुम्मे की नमाज के बारे में वाज़े करें कि जुम्मे के दिन अगर सुन्नतें और जुम्मे के दो फराइज पढ़ेंगे तो उसमें जुम्मे की अगर नियत करेंगे तो फिर जोहर की नमाज का क्या होगा, बराए मेहरबानी सवाल के।
काफी लोगों को ये कन्फ्यूजन रहती है, जुम्मे वाले दिन जुम्मे की भी नियत के साथ जोहर की भी नियत। अच्छा, कुछ कहते हैं नहीं वो जुम्मे की नमाज है, लेकिन जो कबलिया और बादिया सुन्नतें हैं ना उसमें जोहर की नियत वो की जाएगी। तो जुम्मे के दिन जुम्मे की नियत या जोहर को मिलाना होगा साथ?
जुमातुल मुबारक के दिन जो अफराद जुमा पढ़ने के लिए आते हैं जिन पे जुमा फर्ज है, तो जुमे की नमाज की ही वो सारी की सारी रकातों में नियत करेंगे।
ठीक,
जोहर उन पर नहीं है, वो जो चार सुन्नतें जो जुमे के फर्जों से पहले पढ़ी जाएंगी, दो फर्ज जुमे के बाद जो चार सुन्नतें पढ़ी जाएंगी, फिर दो सुन्नत दो नफिल, इस तरह ये 14 रकातें बन जाती हैं, तो ये सारी की सारी रकातों में जुमे ही की नियत करनी है। जो जुमा पढ़ रहा है उसके लिए जोहर की कोई रकात नहीं
है
जुमे के दिन।
सारी रकातों में जुमे की नियत मतलब क्या करेंगे?
मसलन ये करेगा 4 रकात सुन्नत कबलिया जुमा।
अच्छा, यूं, ठीक है,
फर्ज में तो सिर्फ 2 ही रकात में फर्ज की नियत करनी है, तो यानी वो ऐसा नहीं है कि 4 रकात सुन्नत में जोहर की नियत करे, फिर जुमे के 2 फर्ज में जुमे की करे, फिर सुन्नतों में जोहर की करे, तो ऐसा नहीं है। बाज़ लोग ये समझते हैं कि चूंकि 2 फर्जों के अलावा अगर हम देखते हैं तो बकिया रकातें वो 12
हैं, तो
वो समझते हैं कि ये जोहर की नमाज है प्लस 2 रकात जुमा
जुमा,
ऐसा नहीं है, ये पूरी की पूरी रकातें तमाम की तमाम नमाजें ये जुमे ही की हैं।
ठीक,
तो इसमें जोहर की कोई नियत नहीं करनी।
ठीक है, और यूं है कि कबलस जुम्मा बादस जुम्मा 4 रकात जो पहले की
सुन्नत कबलिया
सुन्नत कबलिया जुम्मा की कबलिया सुन्नतें और जुम्मा की बादियां सुन्नतें, ये उस तरह। ठीक है, अच्छा, ये एक कजा नमाजों से मुतालिक है और उनको याद नहीं है, तो क्या
किसी भी शख्स को जो बालिग हो चुका और कुछ अर्से उसने नमाज नहीं पढ़ी, तो ऐसी सूरत में उस पर लाजिम है कि जब से वो बालिग हुआ इसका अंदाजा लगाए कि मैं किस सन में बालिग हुआ था और अब तक कितना अरसा ऐसा हो चुका है जिसमें मैंने नमाजें नहीं पढ़ी, इस पर गौर करें। और अगर कोई आइडिया नहीं लग रहा तो आदमी है, लड़का है, तो वो 12 साल की उम्र से अपने आप को बालिग तसव्वुर करें, 12 साल की उम्र के बाद अब जो इनकी उम्र है जितनी भी हो चुकी है 20 साल हो गए, तो ये तकरीबन 8 साल हो गए, तो 8 साल में गौर करें कितने अरसे इन्होंने नमाज पढ़ी, कितने अरसे नहीं पढ़ी, कौन कौन सी नमाज पढ़ते थे, कौन सी नहीं पढ़ते थे। एक तादाद है जो मगरिब की नमाज में अक्सर हम देखते हैं नमाजियों की तादाद ज्यादा होती है,
ज्यादा हो जाती है,
ईशा में कम हो जाती है,
ठीक,
फजर में बिल्कुल ही आधी सफ रह जाती है,
सही
है, मुश्किल होती है। तो इस तरह बाज लोग कुछ नमाजों के आदि हैं, कुछ नमाज नहीं पढ़ते, या तो फजर में नहीं पढ़ते तो जोहर में उसकी पढ़ लेते हैं, लेकिन बाज वो भी नहीं पढ़ते, तो इसलिए गौर करना होगा कि कौन कौन सी नमाजें आपने मुस्तकिल नहीं पढ़ी, जब पढ़ी हैं तो कितनी, इसका गौर फिक्र करके अंदाजा लगा के उनकी कजाए उम्री अदा करनी होगी।
अल्लाह हमें अमल की तौफीक अता फरमाए। मंजान के नाज़रीन, प्रोग्राम का वक्त अपने इख्तिताम को पहुंचा है। सल्लल्लाहु अलैहि हबीब सल्लल्लाहु तआला علی محمد صلی اللہ علیہ وآلہ وسلم.
جانے مسائل تو علماء سے پوچھے, یہ حکم مبین ہے, ہم کو رب سے ملا ہے, چلو پوچھ کیسے جیے زندگی کو, چلو پوچھ لے کو, کس میں رب کی